العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله
الصلاة والسلام عليك يا رسول
وعلى آلك وأصحابك يا حبيب الله
وعلى آلك وأصحابك يا حبيب الله
الصلاة والسلام عليك يا نبي الله
الصلاة والسلام عليك يا نبي الله
وعلى آلك وأصحابك يا نور الله
وعلى آلك وأصحابك يا نور الله
بیٹے بیٹے اسلامی بھائیوں اور مدنی چینل کے ناظرین الحمدللہ مدنی چینل کا مبارک سلسلہ امیر اہل سنت کی کہانی انہی کی زبانی میں حاضر ہے. اس میں امیر اہل سنت کی سچی سچی سادہ سادہ باتیں ہوتی ہیں اور ہمارے ناظرین الحمدللہ اس کو سنتے ہیں، سماعت کرتے ہیں. مرحبا، آج بھی ہم اسی سلسلے کی ایک کڑی میں حاضر ہیں. اجازت چاہوں گا حضور ہمارے سوالات اور آپ کے جوابات.
لبیک.
بابا یہ ارشاد فرمائیے کہ ویسے تو شروع ہی سے آپ کا ایک حلقہ احباب تھا، جب آپ نے پچھلے سلسلوں میں ارشاد فرمایا نور مسجد میں امامت کے دوران اور شہید مسجد کے امامت کے دوران، پھر اس کے بعد دعوت اسلامی کی داغ بیل ڈالی آپ نے اور اللہ تبارک و تعالیٰ نے آپ کو خوب شہرت عطا فرمائی ملک اور بیرون ملک. میرا سوال یہاں پر یہ ہے کہ جب کسی کو عزت شہرت منصب ملتا ہے تو اس کی گفتار میں، اس کے کردار میں، یہاں تک کہ اس کے لباس میں بھی تبدیلی آ جاتی ہے، مگر دیکھنے والوں نے دیکھا کہ اس وقت جو دعوت اسلامی کا اوائل دور تھا یا اس سے بھی اگر ہم پہلے چلے جائیں جب آپ کی نور مسجد اور شہید مسجد میں امامت تھی، اس وقت تو اب کے وقت میں جب اللہ تعالیٰ نے آپ کو مزید شہرت عطا فرمائی کوئی فرق نہیں آیا نہ گفتار میں، نہ کردار میں، نہ لباس میں، کہ جب لوگوں کو یہ چیزیں ملتی ہیں تو ان کی کچھ گفتار اور کچھ کردار میں، کچھ لباس میں تبدیلی آ جاتی ہے، اس کی کیا وجہ ہے؟
اللہ تبارک و تعالی کا جس پر کرم ہو جائے. اب یہ کہ اگر آئی بھی یہ تبدیلی تو یوں کہہ سکتے ہیں مثبت تبدیلی آئی الحمدللہ، جس کے نزدیک رضا الہی ہو اور خوف خدا کا جو حامل ہو، اپنی آخرت پیش نظر رکھے، قبر کا گڑا نظر آتا رہے اس کو تصور میں، تو اس کو چاہے سونے سے لاد دیا جائے، اس کے سر پر دنیا بھر کی بادشاہت کا تاج رکھ دیا جائے، وہ پھول نہیں سکتا. اللہ تعالیٰ بس مجھے اپنی پسند کا بندہ بنا لے اور مجھے تکبر سے بچائے، ریا کاری سے محفوظ رکھے.
آپ نے بہت کلام جو ہے وہ تحریر فرمائے اور تخلص آپ نے عطار رکھا اپنا، اس کی کیا وجہ تھی؟
میں پتر بیچتا تھا اور میں نے وہ شیخ فرید الدین عطار علیہ رحمت اللہ الغفار کا نام پڑھا تھا، تذکرۃ الاولیاء جنہوں نے لکھی
شوز،
تو وہ مجھے پسند آیا. میں نے عطر اور عطار سے مناسبت ہے تو میں نے بھی یہ تخلص اپنا لیا.
ماشاءاللہ،
ایک ولی اللہ کی نسبت سے یا اولیاء کرام کے تذکرہ نگار کی نسبت سے، وہ ادھر بزرگ ہی ہم حسن ظن رکھیں گے کہ بزرگ ہی تھے.
تو آپ نے مطلب عطر کا کام تو فرمایا، اس کے ساتھ کچھ اگربتی کا بھی سنا کہ کچھ ایسی حکایت اس کے اندر بھی ہے، کیونکہ عطر اور اگربتی دونوں کا تعلق خوشبو ہی سے ہے، تو یہ اگربتی کا کام کیسے اس لائن کی طرف آپ تشریف لائے؟
پہلے تو یہ کہ عطر کی ترکیب کیسے بنی؟
جی
میں نے سرکار غوث اعظم رضی اللہ تعالیٰ عنہ کی بارگاہ میں کچھ سلام کے 11 اشعار عرض کیے، سلطان اولیاء کو ہمارا سلام ہو، ولیوں کے پیشوا کو ہمارا سلام ہو، اور اس کے خوبصورت وہ طغرے چھپوائے میں نے شوق سے جذبے سے، اور وہ اس پر ایڈریس ڈال دیا، یہ نور مسجد سے اس کو مفت حاصل کریں یا اسی طرح کو ایڈریس ڈالا ہوا تھا اس پر. تو اس ایڈریس کو پڑھ کر ایک عیسائی بھائی آئے میرے پاس، ان کو میں جانتا نہیں تھا، انجانے تھے، اور میرے لیے کوئی عطر کا تحفہ لیا ہے اور کچھ میرے سے توغرے انہوں نے حاصل کیے، اور اپنی دکان کا پتہ دیا کہ ہمارا عطر کا ہول سیل کا کاروبار ہے. تو مجھے ویسے ہی عطر کا شوق تو تھا، لیکن ارے اتنا عطر لگا نہیں سکتا تھا میں، اتنی بڑی شیشی مل گئی مجھے، وہ تو انہوں نے تحفے میں دی تھی مجھے. تو سلام سے خوش ہو کر بہت غوث پاک کے ماننے والے چاہنے والے تھے، اسحاق بھائی ان کا نام تھا، میمن تھے. ان کی دکان کا نام کے ساتھ بھی قادری لگتا تھا،
ماشاء اللہ.
تو وہ میں ایڈریس پر ڈھونڈتا ہوا پہنچا ان کی دکان پر، تو ان کے والد صاحب بھی تھے. تو پھر یوں میرے ان سے مراسم بڑھے اور میں نے ان سے کچھ عطر خریدے ہول سیل میں، شیشیاں بھی انہیں سے لیں خریدی، اور پھر وہ بھر بھر کے میں نے کہ دو دو روپے یا اس طرح شیشی میں نے بیچنی شروع کی، اور بھی کچھ یعنی کہ اتور اچھے اچھے انہوں نے دیے، تو اس طرح میں نے عطر بیچنا شروع کیا ایک بیگ میں، ہینڈ بیگ میں. پھر مزید اس میں میں کچھ آگے بڑھا، تو ایک بار کوئی صاحب ملے، انہوں نے کہا کہ آپ عطر بیچتے ہو، لیکن عطر تو لوگ روز تو لگاتے نہیں ہیں، کوئی جمعے کو لگاتا، وہ عید میں لگاتا ہے، اتنا یہ بکتا نہیں ہے. اگربتی اگر آپ بیچیں نا ساتھ میں، تو اگربتی ہر گھر میں، ہر دکان میں، ہر مسجد میں، ہر مجلس میں جلائی جاتی ہے، تو یوں آپ کو مطلب ہے کہ ترکیب اچھی بنے گی، میری سمجھ میں آیا. تو انہوں نے کہا میں اگربتیاں بناتا بھی ہوں، تو یہ انہوں نے مجھے ہول سیل میں اگربتیاں دینی شروع کی. تو اب میں نے بیگ میں اگربتیاں بھی ساتھ میں رکھنی شروع کی اور وہ بھی بیچنی شروع کی. پھر کسی نے مجھے کہا کہ آپ خود اگربتی بناؤ گے تو فائدہ زیادہ ہوگا.
اچھا
تو اس نے طریقہ بتایا، تو اس کا طریقہ بہت ہی آسان ہے. اس کی اسٹکس جو ہے اگربتی مین جو اسٹک جس پر وہ مسالہ لگا ہوتا ہے تنکے پر، وہ بالکل بنی بنائی تیار ملتی ہے، بنانی ضروری نہیں ہے بغیر خوشبو کی. تو وہ آپ خرید لیں، اتنے بڑے بڑے ہزار ہزار کے بنڈل ملتے تھے ان دنوں، غالباً ہزار ہزار بنڈل اسٹکس کے. تو میں نے وہ بنڈل خریدے، اور ان پر ڈالنے کی خوشبو یہ اپنے باب المدینہ میں مارکیٹ ہے، پیپر مارکیٹ کے قریب ہی عطر کی ہول سیل کی مارکیٹ ہے، تو اس میں وہ بنی بنائی خوشبو ملتی ہے اگربتیوں میں چھڑکنے کی. تو یہاں میں اپنے ناظرین کو یہ بھی طریقہ ہی بتا دیتا ہوں کہ اگر کوئی اس پر روزگار کمانا چاہے تو وہ ہے نا خیر الناس من ينفع الناس،
ماشاءاللہ
لوگوں میں اچھا ہوا ہے کہ جو لوگوں کو نفع پہنچائے،
ماشاءاللہ.
تو یہ اسٹیکس حاصل کر کے اب یہاں تو اسٹیکس چاکی واڑہ وغیرہ میں اگربتیاں بنانے والے رہتے ہیں، اورنگی ٹاؤن سے ایک صاحب آتے تھے، ان سے ہول سیل میں لیتا تھا، تو وہ مجھے یہ بعد میں لائن کو لائن سکھاتی ہے نا، تو اس طرح وہ میں لیتا تھا ان سے. تو اس میں خوشبو چھڑک کر وہ بنی بنائی خوشبو لے کر اس میں چھڑک دی جائے، زیادہ ڈالیں گے تو ظاہر ہے مہنگی پڑ جائے گی، تو اس میں یہ ترکیب سے چھڑکی جائے، اس کو الٹ پلٹ کر کے تھوڑا اس میں، بھلے ہر جگہ نہ بھی لگے چھڑک دی. اب یہ اٹھا کر اگربتیاں وہ پلاسٹک کی تھیلیوں میں، بڑی سی پلاسٹک کی تھیلی اس میں ڈال دی جائے، جتنی تھوڑی بہت سما جائے، پھر ان کا منہ بند کر دیا جائے، तो ये फिर इनको रख दिया जाए ट्रे में, हम बनाते थे लोहे की इस तरह, ये खुशबू डाल के तो इनको रख देते थे, तो कुछ दिन में ये खुशबू उसमें जज्ब हो जाती थी। अब वो निकालो तो महकती अगरबत्तियाँ,
माशाल्लाह
बिल्कुल आसान और नफा बख्श कारोबार है।
तो
मुख्तलिफ कंपनियाँ हैं जो अपने फार्मूले किसी को बताती नहीं है, तो वो फार्मूला तो नहीं मिल सकता, लेकिन ये कि इनमें ये तैयार जो मिलती है ना, नॉर्मल से अगरबत्ती आदमी बना सकता है। फिर इनमें मुख्तलिफ मसाले पड़ते हैं, ये भी बनती है मसाले की, इनमें वो दारचीनी और पता नहीं क्या क्या चीज़ें डाली जाती है और पीस के बनाई जाती है। अच्छा, इनमें मेन उनसुर है मैदा लकड़ी। आपने बाज़ अगरबत्तियाँ देखी होंगी कि वो बहुत देर तक जलती रहती है, घंटा घंटा डेढ़ डेढ़ घंटा जलती है अगरबत्ती। बाद होती है थोड़ी देर में बुझ जाती है, बाद होती है आधे रास्ते में बुझ कर ख़त्म हो जाती है, बस कोयले की होती है, तो मुख्तलिफ चीज़ों की होती है। मैदा लकड़ी बहुत महंगी है सर, ये हिंद में होती है, यहाँ गालिबन नहीं होती।
दरख्त होता होगा इसका?
हाँ, लकड़ी कोई दरख्त ही होता होगा, तो उसकी पिसाई होती है, इसके बाकायदा हम कारखाने में भी गया हूँ, मशीन से पिसती है वो,
माशाल्लाह।
हाँ, तो मैदा लकड़ी इसका बहुत ही एक उम्दा अंसर है जो हमारे यहाँ नहीं होती है, हमारी अगरबत्तियों में नहीं होती या बहुत कम होती है, खुदा बेहतर जाने यहाँ होती भी होगी तो महंगी होती होगी मैदा लकड़ी पैदा कर। तो वो हमारे यहाँ की पाकिस्तानी अगरबत्ती जो वो फौरन जलकर ख़त्म हो जाती जल्दी जल्दी, और वो हिंद की बाद कीमती अगरबत्तियाँ आती हैं वो जल्दी ख़त्म नहीं होती, उसमें मैदा लकड़ी बहुत ज़्यादा होती है। खैर, तो ये एक मालूम आती मैंने अर्ज़ की आपकी खिदमत में बात। तो यूँ मैंने अगरबत्तियों की वो प्लास्टिक की पट्टी में, जिसको रोल बोलते थे ये बेचने वाले, प्लास्टिक का रोल, तो वो मैं इसमें डालकर वो एक एक रुपए की पैकेट बेचता था, 9 रुपए की दर्जन बेचता था, दर्जन पैकेट 12 पैकेट 9 रुपए के। किसी ने मशवरा दिया होगा कि पैकेट, तो मैंने वो पैकेट बनवाए
प्रिंटेड,
अब प्रिंट करवाए कादरी अगरबत्ती नाम से।
अच्छा,
और वो मैंने दुकानों पर सप्लाई करने की तरकीब की, तो 12 रुपए दर्जन में देता था, जो पैकेट का खर्चा होता है।
आप खुद तो
1 रुपए की एक पैकेट जिसमें 20 अगरबत्तियां डाली जाती थी,
खुद तो ले आते थे
जी। हम तुम जो तो मैंने कहाँ से आदमी लागे, तो मैं खुद बेचता भी मैं ही था, तो मैं तो मैंने इस तरह मुला इधर आ अगरबत्ती, ये कारोबार तो ऐसा ही है। अब सुबह गए अगरबत्ती देने के लिए, शाम को पैसे नहीं जाना, अब रुपया 1000 रुपया के लिए मेरे को शाम को धक्का खिलाते, और फिर वो अब मौलाना पैसे खत्म होगा, अब परसों ले जाना यार, इस तरह ये ऐसा ही है, बस बाजार का कारोबार तो ऐसा ही है।
तो कादरी नाम से
कादरी अगरबत्तियाँ, मैंने वो कादरी अगरबत्ती नाम रखा। अच्छा, फिर एक बार मैंने वो कादरी अगरबत्ती के पैकेट को ज़मीन पर पड़ा पाया कुचला हुआ, अब मैं डर गया, मैंने कहा यार कहीं गोश्त बाग ने पकड़ लिया कि कारोबार चमकाने के लिए मेरा ही नाम तुझे मिला था, तो मेरा नाम तूने ज़मीन पर चंद सिक्कों की खातिर डाला, तो मैंने वो बिल्कुल वो मैं डर गया, मैंने कहा नहीं अब कादरी अगरबत्ती अपने को नहीं चलानी, फिर कादरी की कौमी अगरबत्ती कर दी मैंने,
कौमी अगरबत्ती
जी,
कादरी से कौमी हो गई,
तो कौमी हो गई।
तो मतलब इसका जो सिलसिला रहा वो गौसे आज़म रज़ी अल्लाह तआला की मनकबत आ रहा
है, गौसे पाक की मनकबत से ये
उसके बाद से खुशबुओं का सिलसिला जारी हो गया,
खुशबुओं का, हाँ खुशबुएँ शुरू हो गई
अल्हम्दुलिल्लाह, और अभी भी खुशबुएँ जारी हैं माशाल्लाह
अल्हम्दुलिल्लाह।
फिर दावत इस्लामी बन गई और ज़ाहिर है आपकी मसरूफियत बढ़ गई, जो है बाबुल मदीना से निकल कर दीगर सूबों में आप तशरीफ़ ले गए, फिर बैरून मुल्क भी तशरीफ़ ले गए और दावत इस्लामी की तरक्की होती रही, तो कारोबार तो ज़ाहिर आपका मुतासर हुआ हुआ होगा ज़ाहिर, तो उस वक्त क्या कोई वजीफ़ा वगैरह आपका मुकर्रर किया गया था कि जिससे आपको उस वजीफे से फिर आप अपने घर बार को जो है वो चलाया करते थे, कोई ऐसा वजीफ़ा दिया जाता था?
नूर मस्जिद में इमामत की थी तो शुरू में मेरे 250 रुपये तनख्वाह थी, अब मैं झाड़ू का काम करता था।
मकतबतुल मदीना जो दावत इस्लामी का इशाती इदारा है अल्हम्दुलिल्लाह है, इस वक्त रोज़ बरोज तरक्की पर है और ज़खीम और मुख्तसर किताबें पूरी मुल्क और बैरून मुल्क अल्हम्दुलिल्लाह जो है हमारा मकतबा शाया कर रहा है, तो इतने बड़े इदारे की हमारी बुनियाद डली कैसे है, कैसा आपको जहन में आया कि मकतबे की बुनियाद रखी जाए और इसके इससे किताबों की इशात हो?
दरअसल वो दावत इस्लामी के अवाइल थे, चंद साल तक तो चलता रहा काम, मैं इधर उधर बयान करने जाता था मुख्तलिफ इलाकों में, चौकों पर, शहरों पे करीब करीब भी जाना हुआ। लेकिन कोई कैसेट और बयान के महफूज करने की सूरत नहीं थी। उन दिनों में फैज़ान सुन्नत, जबकि फैज़ान सुन्नत नाम तय नहीं हुआ था, लेकिन मैं तहरीरी काम की कोशिशों में लगा हुआ था कि कोई ऐसी किताब तरतीब पाए के जो हमारे इस्लामी भाइयों को मस्जिदों में पढ़ने के काम दे, पढ़कर सुनाने के लिए। तो इसी दौरान एक ईसाई भाई ने, जो मेरे साथ हुआ करते थे, उन्होंने कहा कि तुम इतने बयान करते हो और इतना माशाल्लाह लोग करीब आते थे बयान सुनकर, इंकलाब आ गया था। तो उन्होंने कहा कि इन बयानों को महफूज करके कैसेटें चलानी चाहिए हमें, अब ये कैसे चले। तो फिर वो तरकीब उन्हीं के घर पे बनी, एक ईसाई भाई को जो इस काम में कोई मुनासिब उनको आता होगा, तो उन्होंने ही उस एक ईसाई भाई तलाश किया और एक टेप रिकॉर्डर खरीदा बड़ा सा, और उनको मेरा ख्याल हमने एक महीने पर 800 रुपये तनख्वाह पर उसको ईसाई भाई को रखा।
यूँ इब्तदा हुई इसकी,
हाँ ऐसा याद पड़ता, 800 रुपये पर रखा। और यूँ वो कैसेटें, ऑडियो कैसेटें हमने बनानी शुरू की। अब कोई हमारे पास वो ठिया नहीं था, बस्ता नहीं था, ठिया नहीं था, बस यूँ ही हमने ये कैसेटें बनानी शुरू की और चलानी शुरू की। फिर ये कि मजीद ये इस्लामी भाइयों से मशवरे हुए और ये तय पाया कि शहीद मस्जिद में उन दिनों मेरी इमामत थी गालिबन, तो शहीद मस्जिद के, शहीद मस्जिद ही की एक दुकान जो थी छोटी सी, वो किराए पर ली गई और उसमें ये कैसेटें और मुख्तलिफ किताबों का सिलसिला शुरू हुआ और मकतबतुल मदीना का नाम भी तजवीज़ हुआ। बढ़ते 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 अब आपके सामने है कि यहाँ भी प्रेस कायम हो गया, बाबुल मदीना में, मरकज़ुल औलिया में प्रेस कायम हो गया, तो हिंद में छप रही हैं, तो इंग्लैंड में छप रही हैं, खुदा जाने कहाँ कहाँ छप रही हैं इस वक्त। लेकिन अल्हम्दुलिल्लाह दुनिया भर में और तकरीबन 27 जबानों में तो अपनी ये मकतबतुल मदीना की, शाया करदा कुतुब की, के तर्जमों की भी तकरीबन तरकीब है दुनिया की मुख्तलिफ जबानों में, 27 का अदद तक पहुँच गया।
इसमें डीवीडीज और सीडीज वगैरह वो अलग है,
हाँ ये सब मबा बहुत तरक्की हो गई ना इस वक्त। मैं समझता हूँ कि जितना उर्दू में मकतबतुल मदीना की किताबें और रिसाले मजहबी हवाले से पढ़े जा रहे हैं, इतना मेरे, मैं नहीं जानता कि किसी और के पढ़े जाते हो। इतने रिसाले पढ़े जाते हैं, इतनी किताबें पढ़ी जाती हैं, इतने बिकते हैं कि बिल्कुल, यानी कि कोई मजहबी तौर पर किसी का रिसाला इतना चलता हो ये मेरे इल्म में नहीं और मेरे तसव्वुर में भी नहीं। मैंने बहुत गौर किया तो ये अल्हम्दुलिल्लाह अल्लाह ताला ने दावत इस्लामी को एजाज़ बख्शा है कि इनकी किताबें बहुत बिक रही हैं, बहुत चल रही है। अल्लाह का करम है, अल्लाह का करम है, अल्लाह ताला नजर बस से बचाए। किताबें पढ़ पढ़ कर, रिसाले पढ़ पढ़ कर, ना जाने कितनों की तकदीरों में मदनी इनकलाब बरपा हो गया और नमाजी बन गए और मदनी माहौल से वाबस्ता हो गए अल्हम्दुलिल्लाह।
बास किताबें तो सारा साल छपती रहती हैं,
या फैज़ान सुन्नत इस पर सारा साल काम होता ही रहता है, छप रही है तो बाइंडिंग हो रही है तो पेस्टिंग हो रही है तो तरतीब पा रही है, तो ये इसका जो रोलिंग जो है ना सारा साल
जारी रहती है,
जारी है अल्हम्दुलिल्लाह।
इन तमाम किताबों के छपने में सीडीज और वीसीडीज और जो ट्रांसलेट होते हैं, तो तमाम किताबों में आपका मुनाफा कितना है मकतबे से?
मेरा मदनी वसीयतनामा बरसों पहले छप चुका है।
अच्छा,
उसमें लिखा है कि मेरी ये सारी काविशें जो है ना ये अल्लाह के लिए, और मैंने कभी इससे कोई एक रुपया भी नहीं कमाया, और अपनी औलाद को भी मैंने दरख्वास्त कर दी है कि वो भी मेरी किताबों और मेरी कैसीटों को जरिए माश ना बनाए।
अल्लाह
अल्हम्दुलिल्लाह, तो कभी भी एक पैसा भी मैंने शुरू से लेकर तादम बयान, अभी जो मैं बयान दे रहा हूँ, एक पैसा भी मकतबे से मैंने हासिल नहीं किया, बल्कि मकतबे का रबड़ बैंड भी मैं नहीं लेता था।
अल्लाह अकबर,
मकतबे की शापर भी कभी अपने जाती इस्तेमाल के लिए मैंने नहीं ली होगी ना रबड़ बैंड। अल्हम्दुलिल्लाह मैं इन चीज़ों से बहुत मैंने हुसास हूँ, बचता हूँ। ये तो वैसे ही कौम बस वक्त की तरह है, चंदे की चीज़ है और मुसलमानों की खिदमत के लिए दीनी इदारा है, इससे अपने को लेना नहीं है ना नफ़ा कभी लिया ना, और रॉयल्टी और क्या क्या बोलते हैं, कभी अल्हम्दुलिल्लाह ऐसी कोई तरकीब मैंने नहीं बनाई।
तो क्या
करम है उसका, उसके हबीब का सदका खा रहे सल्लल्लाहु तआला अलैहि वसल्लम। कौन देता है? देने को मुंह चाहिए, देने वाला है सच्चा हमारा नबी पाका के टुकड़ों पर पल रहे सल्लल्लाहु तआला अलैहि वसल्लम।
ये किताबें जो छपनी है तो क्या इस पर मुनाफा लेना जायज़ नहीं है क्या?
मैंने नाजायज की बात नहीं की है, वो जो मैंने एहतियातें बताई ना वो अपनी जगह पर दुरुस्त है। वो तो मैं जब तय करूँ ना कि भाई मैं किताब आपको इस तरह इस शर्त पर दूंगा तो इसकी सूरतें तो हैं, जैसे कि हमारे उलमाए किराम की किताबें छपती हैं, नफा हासिल करते हैं, जवाब की सूरत तो है इसमें, लेकिन फजीलत तो इसी बात को है ना कि वो पैसे ना लिए जाए, जिसका अमल हो बेगरज उसकी जजा कुछ और है। अब मिसाल के तौर पर मैंने किताब लिखी और इस किताब को अब मैं इसलिए लिखी कि मैं इसको बेच कर पैसे कमाऊंगा, तो मुझे अभी इस पर सवाब की उम्मीद नहीं है। सवाब कैसे मिलेगा? बाजार तो ऐसा लगता है वो तो बिक गई। जैसे इमामत के बारे में आला हज़रत फरमाते हैं कि जो इमामत के लिए तनख्वाह पर इमामत की, तो ये अल्फाज आला हज़रत ने लिखे कि उसको सवाब नहीं मिलेगा क्योंकि इमामत बेच चुका। जायज़ है इमामत करना तनख्वाह पर, लेकिन सवाब ना रहा उसके लिए।
जो आपने फरमाया कि जिसका अमल हो बेगरज उसकी जजा,
हाँ जिसका अमल हो बेगरज उसकी जजा को,
सुभानअल्लाह। तो ये हमारे लिए
अल्लाह कबूल फरमाए,
आमीन। जबरदस्त मदनी फूल है हमारे नाजरीन के लिए कि जो है इतनी बड़ी तहरीक के बानी, और जो है वो आपकी जितनी किताबें हैं आपने वसीयत नामे में भी लिख दिया ये कि न सिर्फ खुद बल्कि अपनी औलाद के लिए भी वसीयत फरमाई है आपने, सुभानअल्लाह। अल्लाह ताला कबूल फरमाए,
आमीन।
और मकतबतुल मदीना की जो ये कुतुब है अमीर अहले सुन्नत की, उसमें बास बशारतें भी हैं अल्हम्दुलिल्लाह कि बास किताबें और बास कलाम बारगाह रिसालत में ऐसे मकबूल हुए कि जो है वो सरकार अलैहिस्सलाम के दरबार में किताबें मकबूल हुई, क्योंकि ज़ाहिर बेगर्ज जो है जो अमल किया जाएगा तो उसकी जजा ही कुछ और है, उसके मामलात ही कुछ और हैं, और जिस तरह मैंने अर्ज़ किया इसकी बहारें अल्हम्दुलिल्लाह जो है वो दावत इस्लामी की किताबों में जा बजा नज़र आएंगी आपको। बाबा ये इरशाद फरमाइए कि इज्तिमा में जो तरीक़ेकार है हमारा, अस्सलातु वस्सलामु अलैका या रसूलल्लाह व अला आलिका व सहाबिका या हबीबल्लाह, बयान के आगाज़ में भी दुरूद पाक पढ़ाया जाता है और जिक्र के इब्तिदा में भी दुरूद पाक पढ़ाया जाता है, और हमारे अल्हम्दुलिल्लाह इस माहौल में दुरूद पाक की कसरत की जाती है। फिर हफ्तावार इज्तिमा होता है हमारा, उसमें भी दुरूद पाक के सीगे पढ़ाए जाते हैं। तो ये जो बयान के आगाज़ में सलातो सलाम शुरू किया, इसकी क्या वजह थी, और ये जो इज्तिमा में दुरूद पाक का सिलसिला शुरू हुआ इसकी क्या वजह बनी, इसका आगाज़ कैसे हुआ, कैसे जहन में आया कि बयान का आगाज़ ऐसे किया जाएगा?
मुकाशफतुल कुलूब जो कि हमारी शुरू में वो एक निसाबी किताब की हैसियत थी, उसमें मैंने जा बजा देखा कि किसी नए बाब का आगाज़ हुआ है तो पहले दुरुशी की फजीलत है,
माशाल्लाह।
तो यूँ जहन बना के बयान से पहले दुरुशी की फजीलत हम भी पढ़ें। और मदीना मदीना बहुत अच्छा अंदाज है ये, और मुकाशफतुल कुलूब हुज्जतुल इस्लाम इमाम मोहम्मद गजाली अलैहि रहमतुल्लाह अलैहि की तरफ मंसूब है। इसमें इख्तिलाफ है कि हो सकते इमाम गजाली के नहीं है, बाज़ हज़रात ये फरमाते हैं। खैर, किताब बहुत प्यारी है। एक मुबल्लिग फरमा रहे थे मुझे ये बाहवल नगर
पंजाब
में, पंजाब बाहवल नगर के उन दिनों गालिबन ये निगरान थे, बल्कि शायद उन दिनों में अमीर बोलते थे, तो वो फरमाते थे कि मैं मुकाशफतुल कुलूब का दर्स नहीं दे सकता, मैं पढ़ना शुरू करता हूँ मेरी हिचकियाँ बन जाती हैं।
अल्लाह,
इतना उसमें सोज है खौफ खुदा के हवाले से, बेशुमार रिवायात हिकायात ऐसी हैं कि बंदे को मतलब ठीक ठाक चोट लगे दिल पर, तो नसीब की बात है जिसके दिल पर चोट लगे। تو اس طرح مطلب بیان میں درود شریف کی ترکیب بنی.
اور یہ سیغے جو ہیں درود پاک کے ہر جمعرات کو پڑھائے جاتے ہیں، مختلف درود پاک پڑھائے جاتے ہیں ہفتہ وار اجتماع میں، اس کا آغاز کیسے ہوا؟
یہ میں نے فضیلتیں پڑھ لی اور میں نے پڑھا دی، اور تو اس طرح یہ ہوتے ہوتے وہ چھ اور اب سات تک اس کی تعداد پہنچ چکی ہے، لیکن اب چھپا ہوا چھ ہی ہے، تو ابھی میں نے شروع نہیں کیا وہ ساتواں. میں نے کہا سات کا عدد بہت پیارا ہے، یہ سات کے تو بڑے فضائل بھی ہیں. اور بسم اللہ کے حروف بھی سات ہے اور چل مدینہ کے حروف بھی سات.
بابا بسم اللہ کے تو 19 حروف سنے ہم نے،
گن لیجیے. بسم اللہ کے حروف سات ہیں، بسم اللہ الرحمن الرحیم کے حروف 19.
ماشاء اللہ جزاک اللہ. تو کچھ سات کے متعلق فرما رہے تھے آپ، سات درود پاک کے متعلق.
جی ہاں، تو وہ ایک اور بھی درود شریف میں نے ترتیب دیا تھا، اور میں نے یہ پنسورہ مدنی پنسورہ پر نیا کام اس کو نظر ثانی سے کیا ہوا ہے، لیکن اب اتنا وقت نہیں ملتا کہ اس کو فائنل کروں.
اللہ اکبر.
تو اس لیے وہ ابھی تک وہ شروع والی کتاب چل رہی ہے، اور اس کا کوئی ٹائم پیریڈ نہیں ہے کہ وہ نئی ترکیب سے کب چھپے.
ہفتہ وار اجتماع میں جو درود پاک پڑھائے جاتے ہیں، اور الحمدللہ ہمارے تمام اجتماع جو ملک میں ہوں بیرون ملک میں ہوں، ہمارے ہر مبلغ اجتماع کے اختتام پر وہ درود پاک پڑھاتے ہیں اور جو ہے شرکا جو ہے اس کو دہراتے ہیں، تو اس کی کیا وجہ بنی؟
ان میں سب درود شریف نہیں ہے، ایک دعا بھی ہے.
اچھا،
جزا اللہ عنا سیدنا و مولانا محمد صلی اللہ تعالی علیہ وآلہ وسلم ما ہوا اہلو، یہ دعا ہے کہ ہماری طرف سے یا اللہ اپنے پیارے حبیب صلی اللہ تعالی علیہ وآلہ وسلم کو بہترین جزا عطا فرما جس کے وہ اہل ہیں.
ماشاء اللہ.
ہاں، تو یہ دعا ہے، لیکن ہمارے اس کو بھی درود شریف کہتے ہیں. تو یہ بس فضیلت کے حصول کے لیے درودوں کی محبت، درود و سلام کی محبت ہے، اور یار سنی کو درود شریف سے محبت ہوتی ہے.
ماشاء اللہ.
تو درود شریف پڑھتے ہیں اور پڑھاتے بھی ہیں کہ اس طرح اس ٹائم پڑھ بھی لیں گے، اور آہستہ آہستہ ان کو یاد بھی ہو جائے گا، اور ایک تعداد شاید ان کی تعداد بھی لاکھوں تک ہوگی کہ جن کو اب یاد ہو گئے ہوں گے یہ درود پاک جو اجتماع میں پڑھائے جاتے ہیں.
الحمدللہ، مجھے بھی سعادت ملی ہے اجتماع میں اس درود پاک کی کثرت کرنے کی. جو آپ نے بھی درود ارشاد فرمایا، جو دعا جس کے متعلق آپ نے فرمایا کہ دعا ہے، جزا اللہ عنا سیدنا و مولانا محمد صلی اللہ علیہ وسلم.
اچھا، حدیث شریف میں یہ یوں ہے، جزا اللہ عنا محمد ما ہوا اہلو، یہ الفاظ ہیں، تبارانی شریف کی حدیث ہے.
یہ جو آپ نے ارشاد فرمایا کہ ان درود پاک جو پڑھائے جاتے ہیں اس میں ایک دعا بھی ہے، جزا اللہ عنا محمد صلی اللہ علیہ وسلم ما ہوا اہلو، تو اس درود پاک کا جب آپ نے ان صیغوں میں شامل فرمایا اس کو، تو مجھے میٹھے اسلامی بھائیوں اور مدنی چینل کے ناظرین، دعوت اسلامی کے اوائل کا یہ واقعہ ہے، جب گلزار حبیب میں ہفتہ وار اجتماع ہوا کرتا تھا، اس میں امیر اہل سنت تشریف لائے اور آپ نے چند سیغے درود پاک کے جو معمول کے مطابق تھے پڑھائے، اور اس میں پھر یہی درود پاک جزا اللہ عنا محمدا ما ہوا اہلو، اس دعا کو آپ نے ایک مرتبہ پڑھایا، پھر اس کا ترجمہ آپ نے ارشاد فرمایا، پھر دو مرتبہ پڑھا، پھر تین مرتبہ پڑھایا، پھر چار مرتبہ پڑھایا، یہاں تک کہ امیر اہل سنت اس دعا کو پڑھاتے رہے اور شرکاء اجتماع اس کو پڑھتے رہے، اور ایک خاص کیفیت شرکاء پر طاری تھی اور امیر اہل سنت پر گریہ طاری تھا، آپ زار و قطار رو رہے تھے اور وہ درود پاک پڑھ رہے تھے اور شرکاء اس کو دہراتے جا رہے تھے، اور پورا بیان کا وقت آپ نے درود پاک ہی میں سر فرمایا، اور سارے حاضرین اس بیان کے وقت میں درود پاک پڑھتے رہے. ایسا اجتماع نہ کبھی سنا نہ کبھی دیکھا کہ کسی مبلغ نے پورے بیان کے وقت صرف درود پاک ہی پڑھائے ہوں، اور سارے حاضرین اس کو انتہائی توجہ سے، انتہائی انہماک سے، بلکہ رو رو کر اس دعا کو پڑھ رہے تھے اور اس کی تکرار ہو رہی تھی، یہاں تک کہ بیان کا وقت ختم ہو گیا اور یہ دعا کا جو ہے سلسلہ جاری رہا. پھر حسب معمول بیان کے اختتام پر ذکر ہوا، اور امیر اہل سنت نے جب دعا کا وقت ہوا تو دعا کرائی، دعا میں عربی صیغے ہی سے آپ نے دعا فرمائی، اردو میں اس میں مجھے یاد ہے، میں اس میں شامل تھا، کہ کوئی بھی دعا آپ نے نہیں کی، اور اس کے بعد دوبارہ اسی دعا کو جز اللہ عنا محمدن ما ہوا آلو کی تکرار فرمائی آپ نے، اور پھر سارا جو ہے اجتماع، گویا وہ رحمتوں کی برسات ہو رہی تھی، اسلامی بھائی گریہ و زاری کر رہے تھے، اور ایک خاص کیفیت امیر اہل سنت پر طاری تھی. ایسا اجتماع نہ کبھی پہلے دیکھا نہ کبھی سنا، گویا وہ سارا کا سارا اجتماع درود و سلام کا اجتماع تھا. الحمدللہ تو اس اجتماع میں شرکت کی سعادت بھی حاصل ہوئی. اس سے معلوم ہوا کہ جو ہے وہ الحمدللہ ہمارے مدنی ماحول میں درود پاک کی کتنی کثرت کروائی جاتی ہے. علامہ سخاوی رحمۃ اللہ علیہ کا اس وقت مجھے قول یاد آ گیا کہ آپ القول البدی میں نقل فرماتے ہیں کہ اہل سنت کی نشانیوں میں سے ایک نشانی یہ ہے کہ وہ کثرت سے درود پاک پڑھتے ہوں گے. الحمدللہ ہم اہل سنت کثرت سے درود پاک پڑھتے ہیں، ہمارے مدنی ماحول میں اس کی ترغیب دلائی جاتی ہے، بلکہ امیر اہل سنت کے عطا کردہ مدنی انعامات میں ایک مدنی انعام یہ ہے کہ روزانہ ہمیں 313 مرتبہ درود پاک پڑھنے ہیں. اور مدنی چینل کے ناظرین اس صدا کو بارہا مدنی چینل پر سنتے ہوں گے، امیر اہل سنت کی زبانی، میں بھی دوہرا لیتا ہوں، صلو علی الحبیب
صلی اللہ علیہ وسلم.
الحمدللہ ہمارے مدنی ماحول میں درود پاک کی کثرت کی جاتی ہے. اللہ تبارک و تعالی ہم سب کو درود پاک کی کثرت کرنے والا بنائے. ہمارے سلسلے کا وقت محدود ہے، وقت ختم ہوا جاتا ہے، مگر ابھی امیر اہل سنت کے جوابات ختم نہیں ہوئے، ابھی تو بہت سارے سوالات ہم نے کرنے ہیں. ابھی ہم نے مکہ المکرمہ بھی جانا ہے انشاءاللہ سوالات کے سلسلے میں، پھر انشاءاللہ اور رحمان طواف، ان کی گفتگو کے اندر انشاءاللہ رحمان کے جوابات میں طواف کس طرح ہوگا اور مسا میں کس طرح دوڑیں گے، اس کے حوالے سے اگر کوئی واقعہ ہوگا، پھر منا، عرفات اور مزدلفہ انشاءاللہ اس کے بھی سوال جواب ہوں گے، اور پھر مدینہ طیبہ بھی انشاءاللہ امیر اہل سنت کے جوابات کے ذریعے ہم حاضر ہوں گے انشاءاللہ رحمان. آپ اس سلسلے کو دیکھتے رہیے، امیر اہل سنت کی کہانی انہی کی زبانی. صلو علی الحبیب صلی اللہ علی محمد. غیبت کے خلاف جنگ جاری رہے گی، نہ غیبت کریں گے نہ غیبت سنیں گے انشاءاللہ عز و جل.
مسجد ورو تحریک
جاری رہے گی،
مسجد ورو تحریک
جاری رہے گی،
مسجد ورو تحریک
جاری رہے گی،
غیبت کے خلاف جنگ
جاری رہے گی،
محبتوں کے چور
چگل خور چگل خور.
صلو علی الحبیب
صلی اللہ
علی محمد. چلا تو ساتھ تیرے ہو گیا جہاں، تنہا چلا تو ساتھ تیرے ہو گیا جہاں، تیرا کلام ہے الیاس قادری، میٹھا تیرا کلام ہے.